शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता। नमस्कार, म विष्णु अवस्थी
अनि म दानसिंह डंगौरा।
जनताको सेवा गर्ने उद्देश्यले खोलिएका सरकारी एवं गैर सरकारी संस्थाको स्रोत परिचालन व्यवस्थापन एवं काम कार्यवाहीका बारेमा नागरिकहरूलाई जानकारी गराउने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम जवाफ देहितामा तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन छ। यो कार्यक्रम शुक्ला फाटा एफएममा 6 बजेदेखि 6:30 बजेसम्म सुन्न सक्नुहुन्छ। सरकारी निकाय एवं गैर सरकारी निकायलाई जनमुखी, जवाफदेही, मितव्ययी, पारदर्शी, उत्तरदायी, समावेशी, समतामूलक, सहभागितामूलक, दिगो र गुणस्तरयुक्त गराउँदै स्थानीय स्तरबाट नै जनताले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने उद्देश्यले तयार पारिएको रेडियो कार्यक्रम
जवाफदेहितामा आज हामी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 6 स्थित सुनदेवी उपभोक्ता समितिको गतिविधिको बारेमा कुराकानी गर्दैछौ। हरेक मानिस अथवा प्राणीहरूलाई बाँच्नका लागि शुद्ध हावाको आवश्यकता पर्दछ, साथै वरिपरिको वातावरण पनि स्वच्छ हुनुपर्छ। आजभोलि विभिन्न संघ संस्थाहरूले पनि वातावरण संरक्षणका लागि जनमानसमा सचेतना फैलाइरहेका छन् भने सुनदेवी उपभोक्ता समितिले पनि विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूसँग सहकार्य गरेर जैविक विविधता र वन संरक्षणका लागि कार्यक्रम गर्दै आएको छ। आजको कार्यक्रम जवाफदेहितामा यसै विषयमा केन्द्रित भएर कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 6 स्थित सुनदेवी उपभोक्ता समितिका सदस्य हवलदार चौधरीसँग गरिएको कुराकानी यहाँहरू माझ सुनाउन गइरहेको छु। हाम्रो कार्यक्रममा तपाईँलाई स्वागत छ।
हजुर, तपाईँलाई पनि धन्यवाद छ सर।
अब हामी कार्यक्रम सुरु गरौँ। यो सुनदेवी मध्यवर्ती सामुदायिक वनको स्थापना कहिले भएको हो र यसको क्षेत्रफल कति छ?
अब सुनदेवी उपभोक्ता समिति को स्थापना 2061 सालमा भएको हो र यसको मध्यवर्ती ऐन अनुसार तपाईँको 2052 को नियम र 2056 को निर्देशिका अनुसार 2061 सालमा जुन हाम्रो मध्यवर्ती क्षेत्रमा भएका टोल बस्तीहरूलाई समेट्ने गरी सुनदेवी उपभोक्ता समिति शुक्लाफाटा नगरपालिकाको वार्ड नम्बर अहिले हाल 6, 7, र 10 लाई समेट्ने गरी स्थापना भएको हो।
यो सुनदेवी मध्यवर्ती जुन सामुदायिक वनको जुन तपाईँहरूको यो उपभोक्ता समिति छ, यो स्थापना गर्नुको मुख्य उद्देश्य के हो, खास कारण के हुनसक्छ?
अब 2052 सालको ऐन र 2056 को निर्देशिका अनुसार जुन चाहिँ हाम्रो मध्यवर्ती क्षेत्रका नजिक वडाहरू छन् त्यसलाई चाहिँ हाम्रो वन्यजन्तु र मानव द्वन्द्वलाई न्यूनीकरण गर्नको लागि र जुन हाम्रो विगतका दिनमा आरक्षी चोरी सिकारीबाट आरक्षी हुँदै अहिले चाहिँ राष्ट्रिय निकुञ्जमा परिणत भएको छ 2073 को सालमा, यसमा विशेष गरेर हाम्रो जुन नजिकका समुदायहरू छन्, नजिकका वडाहरू छन्, ती वडाहरूलाई वन्यजन्तुहरूबाट र मानव बस्तीबाट जुन चाहिँ द्वन्द्वका कुराहरूलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने कुरो हिसाबले यो चाहिँ हाम्रो मध्यवर्ती अन्तर्गतको चाहिँ सुनदेवी उपभोक्ता समिति खडा भएको हो।
उपभोक्ताहरूको संख्या कति छ र उपभोक्ताहरूलाई के फाइदा भइराखेको छ यसबाट?
अब यसरी सुनदेवी उपभोक्ता समितिलाई हेर्ने हो भने हाम्रो एउटा समिति अन्तर्गत, मध्यवर्ती समिति अन्तर्गत 65 वटा चाहिँ हाम्रो स्थानीय गाउँ टोल बस्तीमा चाहिँ समूहहरू छन् भने 2 वटा चाहिँ सामुदायिक वनहरू जुन वातावरण मध्यवर्ती सामुदायिक वन र नागेश्वर सामुदायिक वन, त्यस्तै गरेर त्यसलाई सहयोग गर्ने एउटा एक समिति, एक सहकारी संस्था छ।
मतलब उपभोक्ताहरूलाई सहकारीले चाहिँ मतलब सहयोग गरिराखेको छ?
हजुर हजुर।
अनि यो तपाईँको यो सामुदायिक वन भएपछि यो चरीचरण पनि बन्द भएको छ होइन, त्यसबाट पनि उपभोक्ताहरूलाई केही न केही समस्या परिराखेको छ, यो यस्ता समस्याहरू कसरी समाधान गरिराख्नु भएको छ?
विशेष गरेर यो हाम्रो अहिले बताउन सामुदायिक वन र नागेश्वर सामुदायिक वन दुईवटा वनहरू छन् र त्यसै अन्तर्गत हाम्रा 65 समूहका जुन 1-25 टोल बस्तीहरूलाई समेट्ने गरेर हाम्रो 3 वाडामा 65 समूह छन्। विशेष गरेर यो टोल बस्तीबाट हाम्रो चाहिँ जुन आरक्ष अथवा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज छ अहिले हाल, त्यसमा चाहिँ वन्यजन्तु र मानवको अथवा जीवजन्तु अथवा खुला चरीचरणका कुराहरू पनि छन्। तिनीहरूलाई विशेष गरेर सबैलाई त समेट्न सकिएको छैन, विशेष गरेर हाम्रो समूहमा पनि कम्तीमा 5-6 एउटा समूहबाट उनीहरूलाई चाहिँ एउटा जुन हाम्रो यो आरक्षको अथवा शुक्लाफाटा अथवा राष्ट्रिय निकुञ्जको जुन अवधारणा छ, जुन हामीले 5 शीर्षकमा रहेर काम गर्छौँ, जस्तै संरक्षण कार्यक्रममा हामी 30% रकम आउँछ त्यसमा खर्च गर्छौँ भने, सामुदायिक विकासमा 30%, त्यसै गरेर सिपमूलक तथा आय आर्जनमा 20% र संरक्षण शिक्षामा 10% र प्रशासनिक खर्च गरेर 10% गरेर यो 100% मानेर जुन हाम्रो यी शीर्षक 5 शीर्षकहरू छन् ती 5 शीर्षकभित्र रहेर जुन हाम्रो 65 उपभोक्ता समितिका सदस्यहरू छन् तिनीहरूलाई यसै शीर्षक अन्तर्गत जुन चाहिँ मध्यवर्ती अथवा शुक्ला राष्ट्रिय निकुञ्जसँग जोडिएका टोल बस्तीहरू छन् उहाँहरूलाई प्राथमिकता दिएर अलि त्यसभन्दा अलि टाढाका जुन समूहहरू छन् उनीहरूलाई मानौँ 5 सङ्ख्या उता पर्छ भने उहाँहरूलाई 2 त्यसरी चाहिँ मिनिमाइज गरेर यो कार्यक्रम हामी सञ्चालन गरेका छौँ।
जस्तै अहिले तपाईँ 5 कार्यक्रम गरिराख्नु भएको छ, त्यो कार्यक्रम गर्नको लागि चाहिँ आय आर्जनका स्रोतहरू कसरी जुटाइराख्नु भएको छ?
अब विशेष गरेर यसलाई आय आर्जनका जस्तै यो 5 शीर्षकमा खर्च गर्न पाउने भन्ने हाम्रो चाहिँ नेपाल सरकार वन्यजन्तु निकुञ्जको चाहिँ पोलिसी अनुसार, जसले हामीलाई विभिन्न जस्तै उसले के गर्छ भने मध्यवर्ती क्षेत्रका जुन जनताहरू छन् त्यसको लागि 30-50% जति चाहिँ जति रकम उठेको हुन्छ राजस्व, त्यस राजस्व अन्तर्गतको रकममा यी 5 शीर्षकमा गर्छौँ। त्यसै गरेर अरू अरू दात्री संस्थाहरू हुन्छन् जस्तै हाम्रो निकुञ्जसँग अथवा आरक्षसँग मिलेर काम गर्ने, जस्तै एनटिएनटिसीका कुराहरू छ अनि जेडिएसएलका कुराहरू छ र अरू ताल भन्ने कार्यक्रम छ, ती संस्थाहरूबाट आएको रकमलाई हामी यसरी मिनिमाइज गरेर बजेटिङ गर्छौँ र बजेटिङ अनुसार चाहिँ खर्च गर्छौँ।
लगभग वार्षिक रूपमा कतिसम्म राजस्व उठ्ने गर्छ र अहिलेसम्म कतिवटा एनजिओ आइएनजिओसँग तपाईँहरू समन्वय गरेर काम गरिसक्नु भएको छ?
विगतका दिनहरूमा त हामीले जुन समिति थियो त्यो समितिमा विभिन्न एनजिओहरूले काम गरेका थिए, जस्तै तपाईँ भन्नुहुन्छ भने डब्लुटिएलसीका कुराहरू पनि छ, अनि त्यसपछि ताल भयो पुरानोदेखि, अनि त्यसपछि एनटिएनटिसी भयो, अनि त्यसपछि अहिले भर्खरै जेडएसएल आछ र त्यस अन्तर्गत हामी विभिन्न हाम्रो एउटा विन्डो अपर्च्युनिटी भन्ने हरियो वनको कार्यक्रम WWF को हरियो वन कार्यक्रम छ र अहिले विगतको राजस्व नेपाल सरकारको राजस्व हेर्ने हो भने यसपालि हाम्रो सुन्देबी उपभोक्तालाई 15 लाख समथिङ 15 लाख चाहिँ पर्छ भन्ने कुरो गरेर हामीले भर्खरै अस्तिको मिटिङमा एउटा प्रपोजल लेखेर चाहिँ शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई पठाएका छौँ। एउटा त्यस अन्तर्गत हाम्रो 9 समितिहरू छन्, 9 समितिमध्ये सबैलाई 15-12-15 लाखसम्मको बजेट चाहिँ अहिले आरक्ष अथवा निकुञ्ज भइसकेपछि जो काठ सङ्कलनका कुराहरू छन् र उसको आम्दानीका कुराहरू छन् त्यो अन्तर्गत हामीले राजस्व पाउँछौँ भनेर त्यसै अन्तर्गत रहेर प्रपोजल पठाउनुहोस् भन्ने कुरो गर्नुभएको छ।
विशेष गरेर कस्तो खालको कार्यक्रमको लागि तपाईँहरूसँग एनजिओ आइएनजिओहरूले समन्वय गरिराखेका छन्।
विशेष गरेर हाम्रो संरक्षण शिक्षा भनेको तपाईँ हामी जस्तै वन्यजन्तुहरूलाई कसरी संरक्षण गर्ने अथवा उनीहरू जो मध्यवर्ती क्षेत्रका जनताहरू छन् जस्तै खुला चरिचरणका कुराहरू छन् अनि त्यही अन्तर्गत चाहिँ जुन शीर्षक छ त्यो शीर्षक अन्तर्गत चाहिँ आम भेलाहरू अन्तर्क्रिया गोष्ठीहरू अनि सामुदायिक विकास अन्तर्गतको तपाईँ बाटाघाटाका कुराहरू हुन्छन् अनि चाहिँ हाम्रो दिवालहरू हुनसक्छ अथवा त्यो काँटेटारहरूका कुराहरू हुन्छन्। त्यसै गरेर अब आय आर्जनका कुराहरू जस्तै उन्नत जातको चाहिँ बाख्रा पालन उन्नत जातको गाई पालन अथवा त्यसै अन्तर्गतको चाहिँ बर पालन र तरकारी खेती बेमौसमी तरकारी खेतीका कुराहरू पनि गर्छौँ र समुदाय विकास अन्तर्गत जस्तै अब समुदायलाई दिन सक्ने जस्तै चरी चारा काट्ने मेसिनका कुराहरू आउन सक्छ अनि त्यसपछि हाम्रो पशुहरूलाई खुवाउने ढुँडका व्यवस्था चाहिँ हामी यसै शीर्षकबाट रहेर खर्च गर्ने हाम्रो समितिको नियम छ।
खास गरी यो घर निर्माण र दाउराका लागि काठ उपलब्ध गराउने नीति नियम के छ तपाईँको यो सामुदायिक सुनदेवी मध्यवर्ती सामुदायिक वन वा चाहिँ उपभोक्ता समितिको?
विशेष गरेर यो दुईवटा सामुदायिक वनहरू छन्। सामुदायिक वन अन्तर्गत जस्तै उसले झडापडा जसको कार्ययोजना र विधान हुन्छ त्यो झडापडा चाहिँ सङ्कलन गर्छ त्यो सङ्कलन अन्तर्गत चाहिँ आफ्नो क वर्ग ख वर्ग भनेर त्यो समूहका सदस्यहरूले छुट्याएको हुन्छ टोल भेग र क वर्गलाई केही रकम छुट्याउँछ जस्तै एक किसिमको नियम बनाउँछ भने ख वर्गलाई दोस्रो किसिमको। त्यसै अन्तर्गत अहिले सामुदायिक वनले चाहिँ प्रति केजी आफ्नो समुदायलाई चाहिँ 2 रुपियाँ प्रति केजी र ख वर्गका समुदायहरूलाई प्रति केजी 3 रुपियाँको दरले चाहिँ यो काठ भयो अनि त्यसपछि अब समुदायमा रहेको जुन घरका लागि खामा खुट्टा बल्लीका कुराहरू अथवा तक्ता फ्रेमका कुराहरू छ त्यसले सङ्कलन गरेको जुन आफ्नो कार्ययोजना र विधान अन्तर्गत सङ्कलन गरेको काठहरू हुन्छन् उसले चाहिँ 1 क्युफिट बराबर 300-400 दरले चाहिँ बिक्री वितरण गर्छ र त्यसै अन्तर्गत हामीले समूह र समितिका साथीहरू जुन चाहिँ एउटा समुदायबाट अथवा एउटा समितिबाट 2-3 जनाको गरेर जस्तै तपाईँको टोल 1, 2, 3, 4, 5, 9, 10 टोलहरू हुन्छ त्यो टोलका साथीहरूले नपाएका समितिका सदस्यहरूलाई चाहिँ सिफारिस गरेर पठाउँछौँ र त्यसै अन्तर्गत चाहिँ हाम्रो यो काठ दाउराहरू पाउने सिस्टम छ।
खास गरी तपाईँको यो विवाहमा भयो अनि पूजापाठको बेला र यो क्रियाकाज गर्ने बेला निशुल्क पनि दाउरा र पाठहरू उपलब्ध गराउने गर्नुभएको छ कि?
विशेष गरेर यसमा के छ भने जस्तै अब हामी उपभोक्ताहरू कुनै समुदायसँग चाहिँ आबद्ध हुन्छौँ र त्यो आबद्ध भइसकेपछि त्यहाँको चाहिँ समितिका साथीहरू हुन्छन् समितिका साथीहरूसँग अग्रिम जानकारी अथवा अनुमति लिएर चाहिँ हामीले काठ दाउरा जस्तै छ वर्गको छ भने काठ दाउराका कुराहरू हुनसक्छ त्यो समितिले निर्णय गर्छ र त्यो समितिको निर्णय अनुसार चाहिँ उपलब्ध हुने गर्छ।
जस्तै समितिले निर्णय नगरेको खण्डमा चाहिँ तपाईँहरू चाहिँ निशुल्क रूपमा काठ दाउरा र यो पाठ चाहिँ उपलब्ध गराउन सक्नुहुन्न?
अब समितिले अब त्यो उपभोक्ता समितिको निर्णय गर्छ अनि त्यस अन्तर्गत चाहिँ अब ख वर्ग ग वर्गका अब काठ दाउरा त ती समितिहरू अन्तर्गत निशुल्क पनि दिन्छ अथवा केही शपथ मूल्यमा दिन्छ भने पाथहरू भयो त्यो पाथहरू चाहिँ समितिका साथीहरूलाई जानकारी गराएर हामी उपभोक्ता समितिहरूले घर प्रयोजनको लागि चाहिँ ल्याउन सक्छौँ।
तर कतिपय अवस्थामा चाहिँ जो पहुँचवालाहरू हुन्छन् उनीहरूले चाहिँ मात्रै काठ पाउने र जो जसको पहुँच छैन उसले चाहिँ काठ नपाउने कुरा पनि बाहिर आइराखेको छ। तपाईँको यो उपभोक्ता समितिमा पनि सबैलाई समान रूपमा काठ वितरण गर्ने केही प्रावधान छ कि छैन?
हजुर, विशेष गरेर यसको के हुन्छ भने जस्तै अब हामी समूहमा आबद्ध छौँ कि छैन पहिले त प्रक्रियागत रूपमा हामीले समूहमा चाहिँ समूहको लेटर पेड हुन्छ, त्यो लेटर पेड चाहिँ एउटा समितिमा जानकारी गराउनु पर्यो र जानकारी गराइसकेपछि उसले कतिसम्म गर्न सक्छ, के गर्न सक्छ, अब त्यो सम्बन्धित चाहिँ समुदायका अध्यक्षहरूसँग, समितिका अध्यक्षहरूसँग चाहिँ एउटा परामर्श सल्लाह लिएर मात्र हुन्छ। अब चाहिँ एउटा प्रक्रिया चाहिँ हामीले आउँछ, त्यो प्रक्रिया अन्तर्गत गयो भने उहाँहरूलाई गर्न सक्ने सहयोग गरिन्छ। अब प्रक्रिया चाहिँ जुन समुदायको समितिको प्रक्रिया हुन्छ त्यो प्रक्रियाभित्र बाहिर गयो भने चाहिँ उपलब्ध नहुन पनि सक्छ।
यो तपाईँको यो सुनदेवी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा कतिजना कर्मचारीहरू छन्
अहिले? खास गरेर अब सुनदेवी उपभोक्ता समितिमा हाम्रो कर्मचारीको व्यवस्थापन छैन, हामीले आन्तरिक रूपमा एकजना कार्यालय सचिव को जिम्मेवारी आन्तरिक कोषबाट दिने गरेर व्यवस्थापन गरेका छौँ र कुनै यसभन्दा पूर्व चाहिँ एउटा प्रोजेक्ट थियो विन्डो अपर्च्युनिटी हरियो वनको कार्यक्रम WWF को, त्यस अन्तर्गत हामीले केही जस्तै प्रोग्राम कोअर्डिनेटर एकजना र त्यसै गरेर फाइनेन्स हेर्ने एकजना र एउटा सोसियल मोबिलाइजर भनेर राखिएको थियो र त्यस अन्तर्गत हामीले फाइनेन्स र प्रोग्राम कोअर्डिनेटरहरूलाई जस्तै प्रोग्राम कोअर्डिनेटर चाहिँ 50%, त्यसै गरेर चाहिँ फाइनेन्स हेर्नेले 30%, अनि एउटा सोसियल मोबिलाइजर हुन्छ उसले चाहिँ 100% काम गर्ने र त्यस अन्तर्गत चाहिँ त्यसको पारिश्रमिकको व्यवस्था गरेका थियो। त्यसै अन्तर्गत हामी सुनदेवीमा थियौँ र अहिले चाहिँ त्यो प्रोजेक्ट लगभग 2 वर्षको थियो, 2 वर्ष भइसकेपछि त्यो प्रोजेक्ट सिद्धियो र अहिले एउटा कार्यालय सचिवको जिम्मेवारी एकजना हाम्रो कोषाध्यक्षजीलाई दिएर त्यसरी चाहिँ आन्तरिक कोषबाट उसलाई अरू नभए पनि चिया खर्चको व्यवस्था गरेर चाहिँ म्यानेज गरेको छ।
जस्तै यो वन संरक्षणको लागि त अब यो वन हेरालु पनि राख्नुपर्ने हुन्छ, अहिले कतिजना छन् वन हेरालु?
अब वन हेरालुका कुरा अहिले जस्तै अब हाम्रो समिति ले चाहिँ 2 सामुदायिक वनहरू छन्, त्यस अन्तर्गत चाहिँ अब सामुदायिक वनमा त विभिन्न थरी उसले चाहिँ दाउरा बिज बिक्री गर्छ, काठहरू बिज बिक्री गर्छ, अनि अरू अरू पनि जस्तै अब त्यसले आफ्नो पाइक पर्ने क्षेत्रहरूमा चाहिँ ढुङ्गा बालुवा गिट्टीहरूको पनि व्यवस्था गर्छ। त्यस अन्तर्गत उसले चाहिँ एउटा आफ्नो समूहमा चाहिँ कर्मचारी हेरालु वन हेरालुका कुराहरू गर्छ भने समितिले सिर्फ ती सामुदायिक वनहरूबाट केही पर्सेन्ट जस्तै अब काठका कुराहरू भयो अनि ढुङ्गाका कुराहरूबाट भयो त्यसले चाहिँ हाम्रो समितिलाई सहयोग गर्ने काम गर्छ।
अब कार्यक्रमको अन्तमा यो सामुदायिक वनको बारेमा तपाईँ के भन्न चाहनुहुन्छ?
अब विशेष गरेर सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा बसिसकेपछि नेपाल सरकारको जुन एउटा वन ऐन छ त्यो वन अन्तर्गत चाहिँ समुदायका जनताहरूलाई त धेरै अप्ठ्यारो नै छ र विभिन्न जस्तै अहिले मानव द्वन्द्वका कुराहरू छन्, वन्यजन्तुका द्वन्द्वका कुराहरू छन्, त्यसलाई कसरी मिनिमाइज गर्ने भन्ने कुरो पनि छ। त्यस हिसाबले पनि अब हामीले चाहिँ जुन संरक्षित गर्नुपर्ने हो दुर्लभ वन्यजन्तुहरू छन् त्यसलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ त्यसमा चाहिँ हामी सामुदायिक वनका समूहका सदस्यहरू अनि समितिका सदस्यहरूले चाहिँ एउटा खुला चरिचरणदेखि जस्तै अब कृष्णसारकै कुरो गर्नुहुन्छ भने हिरापुरमा रहेको कृष्णसार अनि यसमा शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेको चाहिँ बारेसिङ्गीहरू जो विश्वको संसारमा चाहिँ सबभन्दा झुन्ड भएको जनावर हो अनि बाघका कुराहरू अनि हात्तीका कुराहरू यी चाहिँ ती दुर्लभ वन्यजन्तुहरू छन्। यी अति दुर्लभ वन्यजन्तुहरूलाई हामीले संरक्षण गर्न सक्यौँ भने हाम्रै र विगतका दिनमा हामीले हेऱ्यौँ र जुन आरक्ष थियो त्यतिखेर हामीलाई 3-4 लाखका कुराहरू आउँथ्यो भने अहिले राष्ट्रिय निकुञ्ज भइसकेपछि हामीलाई हाम्रो समितिलाई मात्र 15 लाखको चाहिँ हामीले परिपत्र पाउने भनेर प्रपोजल पठाएका छौँ। यसरी चाहिँ ती जति पनि 15 लाख रकम आए पनि हामीले जो 5 शीर्षकहरू छ संरक्षण कार्यक्रम, सामुदायिक विकास कार्यक्रम, संरक्षण शिक्षा, सिक्मूलक तथा आयोजन र प्रशासनिक खर्च भनेर यो सबै चाहिँ हाम्रो समुदायका लागि नै गरिने क्रियाकलापहरू भएको हुनाले अहिलेलाई हाललाई चाहिँ केही अप्ठ्यारो भयो पनि पछिको लागि राम्रो हुन्छ भन्ने कुरो हामी संरक्षित क्षेत्रमा लागेका समितिका सदस्य उपभोक्ता समूहका सदस्यहरूको चाहिँ राय रहेको छ।
हस्त सर, आफ्नो अमूल्य समय दिएर पनि आफ्ना भनाइहरू हाम्रो कार्यक्रममा राख्नुभयो, यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद। हाम्रो शुक्ला फाटा जुन एफएम छ, मलाई पनि सुन्देवी उपचार समितिको सदस्यले हाम्रो समुदायको र संरक्षण शिक्षालाई कसरी आउँदा दिनहरूमा चाहिँ एउटा परिमार्जित र एउटा सुसङ्गठित गरेर लग्न सकिन्छ भनेर जुन आफ्नो भनाइ राख्ने मौका दिनुभयो, त्यसमा पनि म शुक्ला फाटा एफएमलाई धन्यवाद दिँदै आफ्नो सानो मन्तव्य विसर्जन गर्न चाहे। नमस्कार, धन्यवाद।
यिनै जानकारीका साथै रेडियो कार्यक्रम जवाबदेताबाट विदा माग्ने बेला भएको छ। कार्यक्रम जवाबदेता तपाईँलाई कस्तो लाग्यो? प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगर पालिका 1, भाँसी महेन्द्रनगर कञ्चनपुर। इमेल ठेगाना रहेको छ shuklaphataefm@yahoo.com। फेरि अर्को दिन यस्तै नयाँ विषयमा कार्यक्रम जवाबदेता लिएर उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट कार्यक्रम संयोजनमा साथ दिने विष्णु अवस्थी, सुरेन्द्र पालपालीसँगै म दानसिंह डङ्गोरा पनि विदा माग्छु। नमस्कार।